मुस्तफा के बाद उम्मत के लिए सबसे पहले रहनुमा सिद्दीक है, बाद नबियों के हुआ फजल मकाम, बिल यकी फजले खुदा सिद्दीक है।
الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله مدنی چینل کے ناظرین الحمد للہ خصوصی نشریات ہیں، خصوصی پروگرام ہیں، افضلیت ابو بکر صدیق رضی اللہ تعالی عنہ، نبی کریم صلی اللہ علیہ وآلہ وسلم کے یہ جانثار صحابی، اور وہ صحابی سبحان اللہ کے سب سے پہلے مشرب با اسلام ہونے والے مردوں میں سے سب سے پہلے جنہوں نے اسلام کو قبول کیا، یہ وہ صحابی ہیں کہ حضر و سفر و حضر کے اندر نبی پاک علیہ السلام کی معیت میں رہے، صحبتوں میں رہے، ہجرت حضور علیہ السلام کے ساتھ کی ہے، اور ساری ہجرت میں بھی سبحان اللہ نبی پاک علیہ السلام کی جو خدمات کرتے رہے، اور بالخصوص غار میں وہ راتوں کو گزارا، غار میں حضور علیہ السلام کی خدمت کرتے رہے، حضور علیہ السلام کی معیت میں رہے، سبحان اللہ، جنہیں قرآن مجید فرقان حمید میں صاحب فرمایا گیا ہے، جنہیں کہا گیا کہ وہ اپنے صاحب کو جو تسلیاں دے رہے تھے، اس آیت مبارکہ کے اندر خوبصورت انداز میں جہاں نبی پاک علیہ السلام کا ذکر، نبی پاک علیہ السلام کے یہ جانثار صحابی کا بھی یوں ذکر ہے، وہ صحابی رسول ہیں کہ جو ہجرت میں بھی ساتھ ہیں، جو کبھی خرچ کرنے کا موقع آتا ہے اس میں بھی وہ اول اول سب سے مقدم اور پہل پہل میں آ جاتے ہیں، اور وہی صحابی ہیں کہ جب رسول اللہ صلی اللہ علیہ وسلم نے دنیا سے وصال ظاہری فرمایا تو آپ صلی اللہ علیہ وسلم کے بعد خلیفہ اول بنے، اسلام کے پہلے خلیفہ، اور خلیفہ اول بلا فصل ہیں حضرت سیدنا ابو بکر صدیق رضی اللہ تعالی عنہ۔ ان کے حوالے سے انشاءاللہ آج گفتگو کریں گے، اور بطور خاص ہم جو گفتگو کریں گے وہ عقائد کے حوالے سے، یعنی اس حوالے سے عقیدہ کیا ہونا چاہیے، نبی پاک علیہ السلام کے صحابہ میں خلافت کی ترتیب، افضلیت کی ترتیب، اور اس پر انشاءاللہ کچھ گفتگو بھی کریں گے، دلائل بھی آپ سنیں گے، احادیث طیبہ، روایات، قرآن مجید کی آیات مبارکہ، اول تاخیر ہمارے ساتھ شامل رہیے، مفتی اکرام ہمارے ساتھ ہیں الحمدللہ، اس پروگرام کے اندر مفتی محمد سجاد اتاری صاحب بھی ساتھ ہیں ہمارے، آپ کو خوش آمدید کہتے ہیں،
جزاک اللہ،
اور ساتھ ہی نہیں کہ ماشاءاللہ ہمارے مفتی محمد جمیل اتاری صاحب آپ کو بھی خوش آمدید کہتے ہیں، کیسے مزاج گرام ماشاءاللہ، تو بڑھتے ہیں اپنی گفتگو کو، کچھ ہم آگے مزید بڑھاتے ہیں، اس سے پہلے درود پاک کی فضیلت، ہمارے پیارے نبی صلی اللہ علیہ وسلم نے ارشاد فرمایا ہے کہ قیامت کے دن میرے سب سے زیادہ قریب ترین وہ ہوگا جو مجھ پر کثرت سے درود پڑھتا ہوگا، ایک بار محبت کے ساتھ بارگاہ رسالت میں ہدیہ درود و سلام، الصلاۃ والسلام علیک یا رسول اللہ وعلی آلک واصحابک یا سیدی یا حبیب اللہ۔ یا سب کیا کہیں گے افضلیت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کے حوالے سے، کہ ان کو جو مقام اور مرتبہ حاصل ہے ایک مسلمان کا، ان کے حوالے سے وہ کیا عقیدہ رکھنا وہ ضروری اور اہم ہے، اور ان کو کن کن پر یہ فضیلت حاصل ہے، کیا فرما؟
بسم اللہ الرحمن الرحیم، الحمدللہ آج حضرت سیدنا صدیق اکبر رضی اللہ تعالی عنہ کے متعلق یہ پروگرام ہے۔ ایک مسلمان کو حضرت سیدنا صدیق اکبر رضی اللہ تعالی عنہ کی ذات سے متعلق جو عقیدہ رکھنا ہے وہ یہ کہ آپ صحابی رسول صلی اللہ تعالی علیہ وسلم ہیں، آپ خلیفہ اول ہیں، اور انبیاء و رسول علیہم السلام کے بعد مخلوق میں سب سے افضل ترین ہستی حضرت سیدنا صدیق اکبر رضی اللہ تعالی عنہ کی ہے،
انسانوں میں سے سب
انسانوں میں سب سے افضل۔ اور حضرت سیدنا صدیق اکبر رضی اللہ تعالی عنہ کو جو یہ فضیلت حاصل ہے، یہ فضیلت مطلقہ یعنی کہ کسی خاص وصف، خوبی، حسب، نسب اس اعتبار سے نہیں ہے، بلکہ اللہ تبارک و تعالی کے ہاں آپ کا جو مرتبہ ہے، جو آپ کی عزت و اکرام ہے، اور اللہ تبارک و تعالی کے ہاں جو آپ کا بلند مقام ہے، تو اس اعتبار سے حضرت سیدنا صدیق اکبر رضی اللہ تعالی عنہ انسانوں میں سب سے افضل ہیں،
سبحان اللہ،
یعنی قرب الہی پانے کے اعتبار سے، قرب الہی پانے کے اعتبار سے انبیاء اور رسول علیہ الصلوۃ والسلام کے بعد انسانوں میں حضرت سیدنا صدیق اکبر رضی اللہ تعالی عنہ کا درجہ ہے. اسی پر جو ہے وہ تمام صحابہ کا اجماع بھی تھا، اسی پر تابعین کا بھی اجماع ہے، ائمہ سلف جو ہے وہ بھی اسی بات پر متفق تھے. جب صحابہ تابعین جیسے ذلیل القدر ہستیوں کا اسی پر اجماع ہے، تو پھر تمام مسلمانوں کو اپنا یہی عقیدہ بنانا چاہیے اور عقیدہ ہونا چاہیے کہ حضرت سیدنا صدیق اکبر رضی اللہ تعالی عنہ کو تمام صحابہ سے بڑھ کر جو اللہ پاک کی بارگاہ میں قرب حاصل ہے، جو فضیلت، مقام اور مرتبہ حاصل ہے، ایسا قرب، ایسا مقام، ایسا مرتبہ آپ کے علاوہ کسی اور کو، جتنا آپ کو حاصل ہے ایسا مرتبہ کسی کو حاصل نہیں ہے. اور اس کے بعد حضرت سیدنا فاروق اعظم رضی اللہ تعالیٰ عنہ، پھر حضرت سیدنا عثمان غنی رضی اللہ تعالیٰ عنہ، اور پھر حضرت سیدنا علی المرتضیٰ کرم اللہ تعالیٰ وجہہ الکریم کا جو ہے وہ رتبہ ہے. اور صحابہ خود سیدنا فاروق اعظم رضی اللہ تعالیٰ عنہ، حضرت سیدنا علی المرتضیٰ کرم اللہ تعالیٰ وجہہ الکریم، خود ان کے اپنے بیانات یہ ہیں کہ حضرت سیدنا صدیق اکبر رضی اللہ تعالیٰ عنہ انسانوں میں، انبیاء رسول علیہ الصلوۃ والسلام کے بعد انسانوں میں سب سے افضل ترین ہستی ہیں. خود فاروق اعظم رضی اللہ تعالی عنہ کا یہ فرمان ہے کہ اگر کوئی حضرت سیدنا ابو بکر صدیق رضی اللہ تعالی عنہ سے کسی کو افضل کہے گا، تو میں اس کو تہمت لگانے والے شخص کی جو حد ہوتی ہے وہ حد لگاؤں گا.
اللہ،
اور اگر ہم احادیث پاک کے اعتبار سے دیکھیں تو نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے جو حضرت سیدنا صدیق اکبر رضی اللہ تعالیٰ عنہ کا رتبہ بیان کیا ہے، تو اس کو دیکھتے ہیں تو اس سے واضح طور پر حضرت سیدنا صدیق اکبر رضی اللہ تعالیٰ عنہ کا افضل ہونا ثابت ہوتا ہے. جیسے کہ حضرت سیدنا ابو دردہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے، فرماتے ہیں کہ ایک مرتبہ میں حضرت سیدنا صدیق اکبر رضی اللہ تعالیٰ عنہ کے آگے چل رہا تھا، تو نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے مجھے فرمایا کہ اے ابو دردہ، آپ جانتے ہو کہ آپ اس شخص کے آگے چل رہے ہو کہ جو دنیا اور آخرت میں آپ سے افضل ہے، آپ تمام مومنین سے دنیا اور آخرت میں افضل ہے، اور انبیاء اور رسول علیہ الصلوۃ والسلام کے بعد حضرت سیدنا صدیق اکبر رضی اللہ تعالی عنہ فضیلت والے شخص کے اوپر نہ سورج طلوع ہوا ہے نہ غروب ہوا ہے.
سبحان اللہ.
یعنی جو فضیلت انبیاء اور رسول علیہ الصلوۃ والسلام کے بعد انسانوں میں، مومنین میں حضرت سیدنا صدیق اکبر رضی اللہ تعالی عنہ کو ہے، ایسے شخص پر آج تک نہ سورج طلوع ہوا نہ غروب ہوا. تو یہ تمام جو احادیث پاک ہیں اور ہمارے صحابہ کرام رضوان اللہ تعالیٰ علیہم اجمعین کے فرامین ہیں، ان سے یہ واضح ہے کہ حضرت سیدنا صدیق اکبر رضی اللہ تعالیٰ عنہ کا رتبہ تمام صحابہ سے جو ہے وہ بڑھ کر ہے، اور اللہ تبارک و تعالیٰ کے ہاں آپ کو جو قرب، جو مقام، جو مرتبہ حاصل ہے، ایسا قرب کسی اور کو حاصل نہیں.
سبحان اللہ، سبحان اللہ. بات کریں تو یہ احادیث طیبہ کے حوالے سے بطور خاص کچھ روایات کو بیان کیا. جمیل صاحب، اگر ہم قرآن مجید فرقان حمید کی آیات طیبہ کی طرف دیکھیں، تو قرآن مجید فرقان حمید کی آیات کی روشنی میں بھی وہ افضلیت جو خاص طور پر حضرت صدیق اکبر رضی اللہ تعالیٰ عنہ اور کئی آیت مبارکہ ایسی ہیں کہ جن کا نزول ہی حضرت صدیق اکبر رضی اللہ تعالیٰ عنہ کے کسی عمل پر، کہیں صدقہ دیا ہے، کہیں حضرت بلال حبشی رضی اللہ تعالیٰ عنہ کو آزاد کروایا تو وہاں پر کوئی اعتراض کفار کی طرف سے ہوا ہے، جواب اللہ رب العالمین نے عطا فرمایا ہے۔ تو قرآن کی وہ چند، میں چاہوں گا اس حوالے سے کچھ۔
بسم اللہ الرحمن الرحیم۔ جس طرح نبی کریم رؤوف الرحیم صلی اللہ علیہ وسلم کی ذات مبارکہ پر جو عیبوں سے پاک ہیں کفار اگر الزام لگاتے تھے بے جا الزام، تو اللہ تبارک و تعالیٰ اپنے پیارے نبی صلی اللہ تعالیٰ علیہ وسلم کی عظمت و شان کو ظاہر فرماتا ہے۔ تو اسی طرح ہم یہ انداز یہ طریقہ صدیق اکبر رضی اللہ تعالیٰ عنہ کی ذات پر لگائے جانے والے اعتراضات کے حوالے سے بھی دیکھتے ہیں کہ اللہ تبارک و تعالیٰ اپنے محبوب کریم صلی اللہ علیہ وسلم کے محبوب دوست صدیق اکبر رضی اللہ عنہ کا بھی دفاع کرتا ہے۔
سبحان اللہ۔
تو جیسے یہی کہ حضرت بلال رضی اللہ تعالیٰ عنہ کو مہنگی قیمت پر، منہ مانگی قیمت پر صدیق اکبر رضی اللہ عنہ نے خریدا اور انہیں آزاد کر دیا۔ اس آزادی پر جو کفار کی طرف سے صدیق اکبر رضی اللہ تعالیٰ عنہ کے اس عمل خیر پر ایک اعتراض ہوا کہ کبھی نہ کبھی زندگی کے کسی موڑ پر بلال رضی اللہ تعالیٰ عنہ نے صدیق اکبر پہ کوئی احسان کیا ہوگا، تو جس احسان کا بدلہ آج ابو بکر صدیق رضی اللہ عنہ نے منہ مانگی قیمت دے کر حضرت بلال کے، جو اس وقت آقا تھا، اس کو دے کر انہیں خریدا اور آزاد کر دیا، تو یہ کسی احسان کا بدلہ ہے۔ اب بظاہر دیکھا جائے تو کسی کے عمل خیر کے حوالے سے لوگ اس طرح کی باتیں کر جاتے ہیں، تو صدیق اکبر رضی اللہ عنہ سے جو کفار کو، کیونکہ ایک رنجش تھی کہ یہ حضور پر ایمان لے آئے ہیں اور ان کے ذریعے سے مزید لوگ ایمان لاتے جا رہے ہیں، تو حضرت بلال رضی اللہ تعالیٰ عنہ کی خریداری اور آزادی پر جو ایک اعتراض صدیق اکبر رضی اللہ تعالیٰ عنہ کی ذات پر کیا گیا، تو اس کا جواب اللہ تبارک و تعالیٰ نے قرآن پاک میں سورۃ اللیل کے اندر ارشاد فرمایا، وَسَيُجَنَّبُهَا الْأَتْقَى الَّذِي يُؤْتِي مَالَهُ يَتَزَكَّى وَمَا لِأَحَدٍ عِنْدَهُ مِن نِعْمَةٍ تُجْزَى إِلَّا ابْتِغَاءَ وَجْهِ رَبِّهِ الْأَعْلَى وَلَسَوْفَ يَرْضَى۔ تو یہ آیات خاص صدیق اکبر رضی اللہ تعالیٰ عنہ پر کیے جانے والے اعتراض کو دور کرنے کے لیے اور ان کی عظمت و شان کو مزید چار چاند لگانے کے لیے اللہ تبارک و تعالیٰ نے یہ نازل فرمائی۔ تو اس کے اندر فرمایا گیا کہ جو سب سے بڑا متقی ہے وہ جہنم سے دور رکھا جائے گا، اور سب سے بڑے متقی کا ایک وصف وہ کیا تھا جو ذکر کیا گیا، کہ اس نے جو کچھ مال خرچ کیا ہے اس کا مقصد یہ ہے کہ وہ پاکیزہ ہو جائے، ستھرا ہو جائے، اور اس پر کسی کا کوئی احسان نہیں تھا جو اس نے مال خرچ کیا ہے اللہ کی راہ میں، یعنی حضرت بلال کی خریداری کی صورت میں جو مال خرچ کیا ہے اس کا مقصد کسی کیے گئے احسان کا بدلہ چکانا نہیں تھا، اِلَّا ابْتِغَاءَ وَجْهِ رَبِّهِ الْأَعْلَى، اللہ تعالیٰ جو علیم بذات الصدور ہے، صدیق اکبر رضی اللہ تعالیٰ عنہ کے اس عمل خیر کو جانتا ہے کہ انہوں نے کس مقصد کے تحت یہ کام کیا تھا، فرمایا ان کا یہ عمل تو اللہ تعالیٰ کی رضا جوئی کے لیے تھا۔ وَلَسَوْفَ يَرْضَى، اور ان قریب یہ راضی ہو جائے گا۔ تو اس آیت کریمہ میں جو اتقا کا لفظ آیا ہے کہ جہنم سے سب سے بڑے پرہیزگار کو دور رکھا جائے گا، تو یہ مفسرین کا اس بات پر اجماع ہے، امام بغوی رحمۃ اللہ تعالیٰ علیہ معالم التنزیل میں اس بات کو ذکر کیا ہے کہ مفسرین نے اس بات پہ اجماع کیا ہے کہ اس آیت کریمہ میں اتقا سے مراد حضرت سیدنا صدیق اکبر رضی اللہ تعالیٰ عنہ کی ذات ہے۔
اور دوسرے مقام پر فرمائے ان اکرمکم عند اللہ اتقاکم۔
اچھا، اب یہ آیت کریمہ بھی جو سورہ حجرات کی ہے، تو جو آپ نے جس کا ایک جز پڑھا ہے، تو اس کے اندر بھی خاص جو قبائل ایک دوسرے پہ فخر کیا کرتے تھے اپنے حسب نسب پر، تو ان کا اس نظریے کو اللہ تبارک و تعالیٰ نے اس مقام پہ رد فرمایا ہے، اور فرمایا گیا کہ اللہ تعالیٰ نے جو تمہیں پیدا کیا ایک مرد اور ایک عورت سے، پھر تمہیں قبائل میں تبدیل کیا، تمہیں مختلف حصوں میں، قبیلوں میں تقسیم کیا، لتعارفوا، تاکہ یہ جو قبیلوں کا جو فرق ہے اس کا مقصد کیا ہے، حسب نسب پہ فخر کرنا نہیں، صرف آپس کی معرفت تعارف کہ یہ فلاں قبیلے سے تعلق رکھتے ہیں، یہ فلاں قبیلے سے،
हाँ, अब जो अफजलियत है उसको बयान किया गया, इन्ना अकरमकुम इंदल्लाही अत्काकुम, कि तुम में अल्लाह ताला के हाँ सबसे ज्यादा इज्जत व करामत वाला वो है जो तुम में सबसे ज्यादा परहेजगार है। तो इस आयते करीमा का जो मुखातब जो तबका है वो मुसलमानों का वो तबका है जो परहेजगार भी है नेकोकार भी है, कि अल्लाह के हाँ जो मुकर्रम है इज्जतदार है वो है तुम में जो तकवा परहेजगारी में सबसे बढ़कर है। तो इस आयते करीमा में अत्का को अल्लाह ताला के हम सबसे ज्यादा इज्जत वाला कहा गया, और यही लफ्ज अत्का ये वसा युजन्नबुहल अत्का में भी सिद्दीक अकबर रजी अल्लाह ताला अन्हु के लिए इरशाद फरमाया गया। तो मुफस्सिरीन ने इन दोनों आयात से ये नतीजा निकाला है कि अकरमकुम यानी जो सहाबा किराम अलैहिम रिदवान का जो गिरोह है तो इनमें सबसे ज्यादा इज्जत वाला कौन है, जो इनमें सबसे ज्यादा अत्का है। और मुफस्सिरीन के इजमा के मुताबिक सहाबा में अत्का का लफ्ज कुरान पाक में सिद्दीक अकबर रजी अल्लाह तआला अन्हु के लिए इरशाद फरमाया गया। तो ये भी आपकी अफजलियत पर एक दलील है।
माशा
और मजीद सिद्दीक अकबर रजी अल्लाह तआला अन्हु की अफजलियत को अगर हम सामने रखें, जैसे कि मुफ्ती सज्जाद साहब ने एक वजाहत फरमाई के अकीदा अहले सुन्नत व जमात ये है कि अम्बिया व मुरसलीन के बाद इंसानों में
अल्लाह
जिस हस्ती का मकाम व मरतबा है वो हजरत अबू बकर सिद्दीक रजी अल्लाह तआला अन्हु की हस्ती है। इस पर तमाम अहले सुन्नत व जमात का मुत्तफिका फैसला है और इजमा है। तो हजरत अबू बकर सिद्दीक रजी अल्लाह तआला अन्हु की अफजलियत को मुफस्सिरीन ने बिलखसूस इमाम राजी रहमतुल्लाह तआला अलैह ने इस अंदाज से भी जिक्र किया कि हम जो कुरान पाक में पढ़ते हैं ना, जो रोजाना हर नमाज में सूरह फातिहा पढ़ी जाती है और उसके अंदर हम अल्लाह ताला से अर्ज करते हैं इहदिना सिरातुल मुस्तकीम, हमें सिरात मुस्तकीम पर चलाना। और सिरात मुस्तकीम क्या है? सिरात अल्लज़ीना अनअमता अलैहिम, जिन पर तूने इनाम फरमाया है। एक और मकाम पे कुरान ने इनाम याफ्ता लोगों का जो तबका बयान फरमाया उसमें फरमाया गया फउलाइका मअ अल्लज़ीना अनअमल्लाहु अलैहिम मिनन नबीयीना वस्सिद्दीकीना वश्शुहदाई वस्सालिहीन। तो इस आयत करीमा में इनाम याफ्ता तबके को जब जिक्र किया गया तो उसमें चार तबकात का जिक्र है। सबसे पहले फरमाए मिनन नबीजीन, कि अम्बिया इनाम याफ्ता तबका है। उसके बाद फरमाए वस्सिद्दीकीन और सिद्दीकीन और शुहदा और सालिहीन। और सिद्दीक अकबर रदी अल्लाह तआला अन्हों की जो मनसबे सिद्दीकियत है ये इतनी वाजे है कि जब कभी भी हम मकामे सिद्दीकियत का जिक्र करेंगे तो सबसे टॉप पर जिस हस्ती का तस्करा आता है वो सिद्दीक
हाँ
अकबर। क्यों ना आए? कुरान पाक में एक और मकाम पे फरमाया गया वल्लजी जाअ बिस्सिदक़ी वसद्दक़ बिही उलाइका हुमुल मुत्तकून। इस आयते करीमा में दो हस्तियां मुराद हैं, एक सरकारे दो आलम सल्लल्लाहु अलैहि वसल्लम जो वल्लजी जाअ बिस्सिदक़ी जो सच्चाई का पैगाम लेकर आए, और दूसरा जो आगे तस्करा है वसद्दक़ बिही और जिस हस्ती ने उसकी हक की तस्दीक
तस्दीक
की। तो गोया सरकारे दो आलम सल्लल्लाहु तआला अलैहि वसल्लम जो पैगाम लाने वाले रसूल हैं वो सिद्दीक अकबर रदी अल्लाह अनु तस्दीक कर रहे हैं। तो आपका सिद्दीक होना, आपका तस्दीक करना ये कुरान से भी साबित है। फिर सरकारे दो आलम सल्लल्लाहु तआला अलैहि वसल्लम के वाकिया मेराज की तस्दीक हजरत अबू बकर सिद्दीक रदी अल्लाह तआला अनु ने उस वक्त की थी जबकि डायरेक्टली सरकारे दो आलम सल्लल्लाहु अलैहि वसल्लम से हजरत अबू बकर सिद्दीक ने मेराज का वाकिया सुना भी नहीं था। तो कुफार जो उस वक्त प्रोपेगेंडा फैला रहे थे मुसलमानों को इस्लाम से दूर करने के हवाले से, तो सिद्दीक अकबर रदी अल्लाह अनु पर भी उन्होंने एक तरह की एक साजिश खेलना
कोशिश
कोशिश
की
की।
शायद बातों में आ जाएंगे बजाहिर तो।
लेकिन सिद्दीक अकबर रदी अल्लाह तआला उन्होंने सीधा सीधा लफ्ज कहा कि अगर ये मेरे प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम
हाँ
फरमा रहे हैं तो मैं इसकी तस्दीक करता हूँ,
सुभान अल्लाह। और
बल्कि हम तो इससे भी ऊपर
ऊपर की बात यानी
की
और पे
बात
दावा कर
आसमानी जो बातें हैं उनकी तस्दीक करते हैं, ये तो जमीनी बातों के हवाले से तुम पूछ
और ये
रहे हो।
सहाबा का अंदाज था इसमें सदीक अकबर रदी अल्लाह तआला ने सबसे पहल वाले तो मेराज के वाकये की तस्दीक करने के एतबार से। वरना बात करें हजरत खुजैमा रदी अल्लाह तआला ने जब गवाही शहादत देनी थी तो उन्होंने यही कहा कि भले मैं वहां नहीं था, हुजूर इस्लाम ने कह दिया मैं गवाही देता हूँ। जब आप सल्लल्लाहु अलैहि वसल्लम ने पूछा कि खुजैमा तुमने कैसे गवाही दी तो अर्ज की हुजूर हम तो बड़ी बड़ी बातों की वो गवाहियां आपसे सुन के ही देते हैं, आसमान की खबरें गौ जिब्रील आए कुरान की आयतें नाजिल हुई, हमने ये सब कुछ अपनी आंखों से तो नहीं देखा, आप कहते जा रहे हैं हम मानते जा रहे हैं
जन्नत दोजक को भी हमने नहीं देखा, आपने कहा हमने मान लिया। युमिनून बिल गैब, सुबहान अल्लाह, हम भी ईमान बिल गैब है। ये सब ये क्या है कि नबी पाक अलैहिस्सलाम ने जो फरमाया वैसे ही हम करते जा रहे हैं, तो ये आम नॉर्मल जमीनी मसला या सौदे का मसला है तो ये तो कोई ऐसी हैसियत नहीं रखता, इसलिए मैंने गवाही दे दी है। सुबहान अल्लाह, ये सहाबा किराम अली मिर्दवान के अंदाज भी याद रखे। नाजरीन किराम, ये जो खिलाफत है ये इस एतबार से नहीं कि जो पहले खलीफा बना, जो पहले खलीफा बना उसको अफजलियत मिल गई, नहीं, जो अफजल था वही खलीफा बना, जो अफजल था वो खलीफा बना। यानी खिलाफत की वजह से हजरत अबू बकर सिद्दीक रजी अल्लाह तआला ने, ये नहीं है कि वो पहले खलीफा बने इसलिए अफजल हो गए, नहीं, वो चूंकि अफजल थे इसलिए पहले खलीफा बने, इसलिए पहले खलीफा बने। आप क्या कहेंगे अगर कोई माज़ अल्लाह इनकी अफजलियत का इनकार करता है, सिद्दीक अकबर रदी अल्लाह तआला, बल्कि साथ में हजरत उमर रदी अल्लाह तआला के हवाले से जिनको हम शेखैन करीमैन कहते हैं, तो ऐसा शख्स क्या अहले सुन्नत का इस हवाले से क्या अकीदा होना चाहिए?
अहले सुन्नत का इस बारे में जमहूर अहले सुन्नत का मौकफ इस बारे में यही है कि जो शख्स शेखैन पर यानी हजरत सैयदना सिद्दीक अकबर रदी अल्लाह तआला अन्हो या हजरत सैयदना फारूक आजम रदी अल्लाह तआला अन्हो पर किसी को फजीलत देता है वो अहले सुन्नत से खारिज है,
और इस पे मुत्तफिक इत्तेफाक है सबका,
इजमा है तमाम सहाबा और ताबीन का, और वो बिदअती है क्योंकि उसने वो राह अपनाई है कि जो तमाम सहाबा और ताबीन के इजमा से हटकर वाली राय है। क्योंकि हजरत सैयदना सिद्दीक अकबर रदी अल्लाह तआला अनहो के अफजल और मकाम और मर्तबे के एतबार से फायक और आपके बुलंद मकाम के एतबार से, जैसा कि मैंने पहले अर्ज किया, कई अहदीस पाक हैं जिसमें सहाबा किराम रिदवानुल्लाह तआला अलैहिम अजमईन ने खुद एतराफ किया है। एक हजरत अली रदी अल्लाह तआला अनहो के बारे में भी इसी तरह की रिवायत है कि आप रदी अल्लाह तआला अनहो ने खुद फरमाया कि अगर कोई सैयदना सिद्दीक अकबर रदी अल्लाह तआला अन्हु से मुझे अफजल कहेगा या किसी और को अफजल कहेगा तो मैं उसको तोहमत लगाने वाले की हद लगाऊंगा।
सही,
ये फारूक आजम रदी अल्लाह तआला ने भी फरमाया और यही हजरत सैयदना अली रदी मुर्तजा करम अल्लाह तआला वजहुल करीम का भी फरमान है। और फिर खुद नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने एक मरतबा जब खुतबा इरशाद फरमाया तो आपने दो मरतबा पुकारा कि जब सैयदना सिद्दीक अकबर को नहीं देखा तो आपका नाम पुकारा, और फिर फरमाया कि हजरत जिब्रील अलैहिस्सलाम जो है वो आए थे और उन्होंने ये फरमाया कि ये यानी हजरत सैयदना सिद्दीक अकबर रदी अल्लाह तआला अन्हो आपकी उम्मत में तमाम मोमिनों से सबसे अफजल है।
सुभानअल्लाह।
और फिर ये भी रिवायत के अल्फाज हैं एक रिवायत के कि ये आपकी उम्मत के वाली हैं और तमाम मोमिनों में से ये बढ़कर हैं, अफजल और आला हैं। तो खुद नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने सिद्दीक अकबर रदी अल्लाह तआला अन्हु की अफजलियत को बयान किया। अगर देखें ताबीन को देखें तो हजरत अली रदी अल्लाह तआला अन्हु के शहजादे हजरत मोहम्मद बिन हनफिया रदी अल्लाह तआला अन्हु, उन्होंने एक मरतबा हजरत अली रदी अल्लाह तआला अन्हु से सवाल किया कि सहाबा में सबसे अब फजीलत वाले बढ़कर फजीलत वाले कौन से हैं, कौन से सहाबी हैं? तो हजरत सैयदना अली रदी अल्लाह तआला ने फरमाया अबू बकर। आपने फरमाया कि उनके बाद कौन है? फरमाया उमर। और फिर आपने पूछा नहीं, फिर उन्होंने यानी आपके साहबजादे ने कहा कि इसके बाद तो फिर आप होंगे, क्योंकि आपने ये सोचा कि अब अगर मैं पूछूंगा तो हजरत सैयदना उस्मान गनी रदी अल्लाह तआला अन्हु का ये
यानी उनके ज़हन में था कि यही जवाब आना है,
यही जवाब आएगा। तो लेकिन हजरत अली रदी अल्लाह तआला ने आजजी करते हुए फरमाया मैं तो एक आम मोमिन हूँ, एक आम जो है वो इंसानों की तरह एक इंसान हूँ, एक आम मोमिन हूँ। तो अब देखें कि हजरत अली रदी अल्लाह तआला अन्हु के साहबजादे खुद हजरत अली रदी अल्लाह तआला अन्हु से सवाल कर रहे हैं और हजरत अली रदी अल्लाह तआला ने यही जवाब दिया कि हजरत सैयदना सिद्दीक अकबर पहले फजीलत वाले हैं और उसके बाद हजरत उमर रदी अल्लाह तआला ने फजीलत वाले हैं। मशहूर ताबी बुजुर्ग हजरत मैमून बिन मेहरान रहमतुल्लाह तआला अलैह से किसी ने यह सवाल किया कि فلاں صحابی افضل ہیں یا حضرت ابو بکر صدیق و عمر افضل ہیں؟ تو آپ ایک دم کانپنے لگے اور اسی کانپنے کی حالت میں آپ سے آپ کا عصا گر گیا، اور آپ نے فرمایا کہ آج میں نے وہ زمانہ بھی دیکھنا تھا کہ لوگ صحابہ کے بارے میں یوں کہیں
کون
کہ کون افضل ہے.
آئے آئے آئے.
یعنی حضرت
اس سے پہلے اس طرح کے یہ معاملہ
کا نہیں کوئی نظریہ تھا، یعنی یہ کہ شیخین سے کسی کو افضل کہیں گے، آج میں نے یہ زمانہ بھی دیکھا.
آئے آئے آئے.
تو صحابہ کرام رضوان اللہ تعالی علیہ مجمعین، تابعین، تبع تابعین، سب اس بات پر متفق ہیں. خود حضرت عبداللہ بن عمر رضی اللہ تعالیٰ عنہ کا فرمانا ہے کہ ہم رسول اللہ صلی اللہ تعالیٰ علیہ وسلم کے زمانے میں رسول اللہ صلی اللہ تعالیٰ علیہ وسلم کے سامنے یہ ذکر کیا کرتے تھے کہ رسول اللہ صلی اللہ تعالیٰ علیہ وسلم کے بعد صحابہ میں سب سے افضل حضرت سیدنا صدیق اکبر ہیں، پھر فاروق اعظم رضی اللہ تعالیٰ عنہ، پھر حضرت عثمان غنی، پھر حضرت علی رضی اللہ تعالیٰ عنہ. نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم اس کو سماعت فرمایا کرتے تھے، سنا کرتے تھے، لیکن کبھی انکار نہیں فرمایا. تو گویا کہ خود نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم سے بھی اس کی تصدیق ہو گئی. تو جب خود نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم سے گویا تصدیق ہوئی، صحابہ کا اس پر اجماع ہے، تابعین کا اس پر اجماع ہے، اور یعنی امام اعظم رحمت اللہ تعالیٰ علیہ، آپ نے بھی اپنی کتاب فقہ اکبر میں یہی فرمایا کہ انبیاء علیہ الصلوۃ والسلام کے بعد جو سب سے بڑا درجہ ہے فضیلت کے اعتبار سے وہ حضرت سیدنا صدیق اکبر کا، پھر فاروق اعظم رضی اللہ تعالیٰ عنہ کا، پھر حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ کا، پھر حضرت علی المرتضیٰ کرم اللہ تعالیٰ وجہ الکریم کا. تو اب اتنی یعنی کہ گواہیوں کے بعد اور ایک متفقہ اہل سنت کے موقف ہونے کے بعد اگر کوئی انکار کرے گا تو وہ پھر اہل سنت سے خارج قرار پائے گا، ایسے شخص کو بدعتی کہیں گے. اور ایسے شخص سے
یعنی بدعت سیہ والا مرتکب، اور ایسی بدعت والا کہ جو صحابہ کرام علیہ مردوان پر جن باتوں پر اجماع ہے یہ اس سے بھی الگ کوئی رائے قائم کر،
الگ رائے کر قائم کر رہا ہے، تو ایسے شخص سے بالکل اپنا تعلق ختم کر لیں.
بالکل. اور شیخین کریمین جن کی افضلیت پر تو صحابہ کرام علیہ مردوان میں سے کسی ایک کا بھی اختلاف نہیں، یعنی یوں ایک کا بھی اختلاف نہیں ہے. حضرت سیدنا ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ اور حضرت عمر رضی اللہ تعالیٰ عنہ، یعنی اس یہ انبیاء رسول کے بعد انسانوں میں جو سب سے مقام مرتبہ بلند افضل حضرت صدیق اکبر، ان کے بعد حضرت عمر فاروق رضی اللہ، یہ حضرت عمر فاروق رضی اللہ تعالیٰ عنہ اور ابو بکر صدیق شیخین کریمین کہلاتے ہیں، ان پر سب صحابہ کا اتفاق ہے، کسی ایک کا بھی اختلاف نہیں ہے، یعنی کوئی رائے دوسری طرف ہو. ہاں آگے ہم ضرور بتائیں گے جو آگے آپ حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ، وہاں جمہور کا الگ ہے اور کچھ کی رائے دوسری ہے کہ بہت ترتیب میں تیسرے نمبر پر کہیں کہ حضرت علی رضی اللہ عنہ، اور جمہور اسی طرف ہیں کہ حضرت تیسرے نمبر پر حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ. کیا فرماتے ہیں
جمہور اہل سنت و جماعت؟ یعنی اہل سنت و جماعت کے جو بڑے بڑے علماء ہیں ان میں اکثریت کی رائے تیسری ہستی فضیلت کے اعتبار سے کون ہے، تو اکثر ہمارے اہل سنت و جماعت کے بڑے بڑے علماء کی رائے یہی ہے کہ حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ تیسرے نمبر پر فضیلت میں ہیں صحابہ کرام علی رضوان میں، اور ان کے بعد مولا علی کرم اللہ تعالیٰ وجہ الکریم کا درجہ اور فضیلت ہے. تو اب یہ جو شفیع بھائی عقیدے کے حوالے سے جیسے کہ سوال بھی ہوا کہ کوئی حضرت مولا علی رضی اللہ عنہ کو شیخین کریمین حضرت ابو بکر صدیق یا حضرت عمر رضی اللہ عنہ سے فضیلت میں زیادہ بتائے گا، تو اس کے بارے میں جواب آیا کہ وہ گمراہ آدمی ہے. تو اب اصل چیز ہم یہ بھی دیکھیں گے کہ یہ عقیدہ صحابہ کرام علیہ رضوان کا وہ عقیدہ ہے کہ جو حضور صلی اللہ علیہ وسلم کے سامنے بار بار صحابہ جس کو تذکرہ بھی کرتے تھے، جیسے حضرت عبداللہ بن عمر رضی اللہ عنہ کی حدیث کا آیا، پھر حضرت محمد بن حنفیہ حضرت مولا علی رضی اللہ عنہ سے سوال جواب ہو رہا ہے، اسی طرح حضرت
عبداللہ بن عمر رضی اللہ عنہ کا کیا تھا وہ بھی میں چاہتا ہوں بیان ہو جائے، کننا نخیر جواب.
اس میں حضرت عبداللہ بن عمر رضی اللہ تعالیٰ عنہما یہ فرمایا کرتے تھے کہ ہم حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کے بعد جب خیر امت ہونے کا جس کے حوالے سے فیصلہ کرتے تھے، جو ہمارے ذہنوں میں تھا،
हम ये कहते थे कि खैर उम्मत हुजूर सल्लल्लाहु अलैहि वसल्लम की इस उम्मत में सबसे बढ़कर हजरत अबू बकर सिद्दीक रजी अल्लाह अन्हु है, फिर हजरत उमर रजी अल्लाह तआला अन्हु है, और हजरत उनके बाद हजरत उस्मान गनी रजी अल्लाह तआला।
और बुखारी शरीफ में
बुखारी शरीफ में अंदर यह रिवायत मौजूद है। तो अब मैं जिस तरफ एक आना चाह रहा था वो ये कि यह अकीदा ऐसा है कि जिसको सहाबा इकराम अली रिदवान ने बिल्कुल अपनाया, और ये ऐसा अकीदा था कि मौला अली रजी अल्लाह तआला अन्हु फरमा रहे हैं कि अगर कोई मुझे फजीलत देगा तो मैं उसको तोहमत लगाने वाले शख्स को जो 80 कोड़े पड़ते हैं वो वाली सजा उसको दूंगा। तो हजरत मौला अली रजी अल्लाह तआला अन्हु हद मुफ्तरी लगाने का एक वाज़े फैसला सुना रहे हैं, और आप मुसलमानों के काजियों में सबसे यानी आपकी कजा बहुत मशहूर है।
और हजरत सिद्दीक अकबर रजी अल्लाह उनका दौर, हजरत उमर रजी अल्लाह उनका दौर हो तो हजरत अली रजी अल्लाह तआला उन्होंने फैसले
भी उस वक्त,
बल्कि हजरत उमर तो यही कहते कि कोई दिन ऐसा ना आए कि मैं हूँ और मेरे साथ अली ना हो, मैं किसी चीज का फैसला करूँ और वह अली शामिल ना हो,
ये
वो तो ये कहते थे।
तो हजरत मौला अली रजी अल्लाह तआला अन्हु इस अकीदे को किस तरह इस उम्र में डाल रहे हैं, एक तो बेटे के सवाल जवाब हुआ, दूसरा आपके साथ हजरत मौला अली रजी अल्लाह तआला अन्हु के एक बहुत करीब हुआ करते थे हजरत सैयदना अबू जुहैफा, ये सहाबी है रसूल भी हैं, और हजरत मौला अली रजी अल्लाह तआला अन्हु के साथ इनका बहुत ज्यादा एक कुर्ब था, एक लगाव था, दिली मोहब्बत थी। तो इनके दिल में एक ख्याल था कि हजरत अली रजी अल्लाह तआला अन्हु शेखेन से अफजल हैं, ये इनके दिल का एक ख्याल था। तो हजरत मौला अली रजी अल्लाह तआला अन्हु ने इस ख्याल को भी किस तरह से दूर फरमाया, हजरत मौला अली रजी अल्लाह अन्हु ने फरमाया कि या अबा जुहैफा अला उखबिरुक बे अफ़ज़ल हाज़िहिल उम्मा बादा नबीहा, ये अबू जुहैफा क्या मैं तुम्हें ना बताऊं कि नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम के बाद इस उम्मत में सबसे ज्यादा अफजल कौन है। तो चूंकि इनके दिल में हजरत मौला अली रजी अल्लाह तआला अन्हु की अफजलियत का एक गलबा ये जहन में था, तो हजरत मौला अली रजी अल्लाह तआला अन्हु के पूछने पर उन्होंने कहा बताइए। तो आप हजरत मौला अली रजी अल्लाह तआला अन्हु ने वाज तौर पर फरमाया अफ़ज़ल हाज़िहिल उम्मा बादा नबीहा अबू बकरिन व बादा अबी बकरिन उमर, कि इस उम्मत में नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम के बाद जो सबसे ज्यादा अफजल हैं वो हजरत अबू बकर हैं और इनके बाद हजरत उमर हैं। तो ये अकीदा नजरिया ऐसा है कि हजरत मौला अली रजी अल्लाह तआला अन्हु के साथ रहने वाले भी अगर किसी गुमान दूसरे गुमान की तरफ जा रहे होते हैं तो आप उनको भी इस तरफ लेकर आ रहे हैं कि अफजल उम्मत इस उम्मत में अफजल तरीन हस्ती सिद्दीक अकबर रदी अल्लाह अन्हु की है, फिर हजरत उमर की हैं। तो इन दोनों की तफजील यानी इनकी फजीलत का बयान ये हजरत मौला अली रदी अल्लाह तआला अन्हु अपने खुतबों में भी देते रहे हैं और जा बजा इनकी अजमतों के गुण आप सुनाते रहे।
सुभान अल्लाह। बहरहाल गुफ्तगू तो इस पर अभी तो हमने सिर्फ चंद दलाल के हवाले से की है। नाज़रीन इकराम कई जुज़वी फ़ज़ाइल होते हैं, वो उसके ऊपर बात नहीं है। जुज़वी फ़ज़ाइल कई सहाबा इकराम अली मिर्दवान को हासिल हैं, बाद ऐसी खसूसियात हासिल हैं एक सहाबी के लिए हैं वो दूसरों के लिए नहीं। वो कोई हज़रत अबू बकर सिद्दीक़ रदी अल्लाह अन्हु के हवाले से हैं वो इन्हीं की खसूसियतें वो दूसरों में नहीं। कोई हज़रत उमर रदी अल्लाह तआला अन्हु के हवाले से खसूसियतें वो उनमें हैं वो हज़रत सिद्दीक़ अकबर में नहीं है। आप सलातम ने कई मकाम पर फरमाया, हजरत उमर रदी अल्लाह तआला उनके हवाले से ही फरमाया मेरे बाद अगर कोई नबी होता उमर होता तो ये इनके लिए खसूसियत है। अच्छा कई शानें ऐसी हैं हजरत अली रदी अल्लाह तआला अन्हु, यानी अलग से बिल्कुल खसूसियात जिसे कहें वो हजरत अली रदी अल्लाह तआला अन्हु का ही हिस्सा है, वो शानें उन्हीं की हैं। और कई हजरत उस्मान गनी रदी अल्लाह तआला अन्हु, आपके निकाह में नबी पाक अलैहिस्सलाम की दो शहजादियाँ यके बाद दीगरें वो निकाह में आई, ये ऐसी खसूसियत है जो किसी भी उम्मत में किसी को नहीं मिली। यानी हजरत आदम अलैहिस्सलाम से लेकर नबी पाक अलैहिस्सलाम तक किसी भी नबी की दो शहजादियां किसी एक शख्स के निकाह में आई हूं ऐसा नहीं है। तो ये इनकी खसूसियत है। और आगे हम बात करें हजरत हुज़ैफ़ा रदी अल्लाह तआला अन्हु नबी पाक अलैहिस्सलाम के राजदार थे, वो उनकी खसूसियत है। हजरत अब्दुल्ला बिन मसूद रदी अल्लाह तआला अन्हु के हवाले से बात करें तो साहब नालैन वल बिसादा हैं, वो हुजूर सलाम का तकिया उठाने वाले, हुजूर सलाम के नालैन शरीफ उठाने वाले, वो उनकी खसूसियात हैं। हम हजरत अबू हुरैरा रदी अल्लाह तआला अन्हु की तरफ आए तो वो उनकी अलग कई खसूसियात। तो जब ये गुफ्तगू की जाती है एक है जो अकीदा बयान किया जाता है, ज़ाहिर एक खसूसियत इस मामले में खसूसियत इस मामले में खसूसियत इस मामले में, लेकिन जो एक ओवरऑल अकीदा तमाम खसूसियात का यानी यूं कहे कि अफजलियत के एतबार से जामे कौन शख्सियत है, तो फिर उसमें सब चीजों को देख कर پھر وہ عقیدہ نظریہ بنتا ہے. ہمارے نبی صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے اپنے دور مبارک کے اندر ہی نماز کی باری آئی, فرمایا ابو بکر سے کہو وہ میرے مسلح پہ کھڑا ہو, وہ لوگوں کو نماز پڑھائے. اماں عائشہ صدیقہ رضی اللہ عنہا, آپ عرض کرتی ہیں حضور ابو بکر میرے والد گرامی نرم دل ہیں, رقت والے ہیں, آپ کے مسلح پہ وہ نہیں کھڑے ہو سکیں گے, آپ کسی اور کو کہہ دیں. نبی پاک علیہ السلام نے فرمایا لا لا لا, نہیں نہیں نہیں, اللہ اور مسلمان کسی اور پر راضی نہیں ہوں گے. یعنی اس مسلح کا حقدار کون ہے؟ صدیق اکبر رضی اللہ تعالیٰ. تو انہیں کو کھڑا کیا گیا. اور حضرت علی رضی اللہ تعالی عنہ نے جب ان کی بیعت کی تو آپ نے یہ بات بطور خاص ذکر فرمائی اور لوگوں سے کہا حضرت علی رضی اللہ تعالی عنہ نے کہ جب رسول اللہ صلی اللہ علیہ وسلم نے اپنی زندگی میں ہماری نمازیں ان کے سپرد کر دی تھیں تو یہ خلافت تو دنیا کا معاملہ ہے, یہ بھی ہم ان کے سپورٹ کر دیں.
سبحان
وہ صدیق اکبر ہستی گئے کہ نبی پاک علیہ السلام فرمائیں کہ ایک طرف سارے لوگوں کا ایمان رکھ دیا جائے اور دوسرے پلڑے میں ابو بکر کا ایمان رکھا جائے. فرمایا پھر بھی تقویت میں یہ ابو بکر کا ایمان جو ہے یہ قوی ہوگا. تو جن کا ایمان اتنا تقویت والا قوی ہے, سبحان اللہ, شانیں بھی ان کی اتنی. اور وہ روایت جمیل صاحب اتنی خوبصورت روایت ہے کہ نبی پاک علیہ السلام نے جب فرمایا نا جنت میں جب ایک شخص آئے گا نا تو لوگ اپنے گھروں سے باہر دیکھیں گے, ارے وہ ہے, وہ کہیں گے ارے ہمارے گھر آپ آ جائیں, آپ ہمارے گھر آئیں. یعنی لوگ ان کو آوازیں لگائیں گے کہ آپ, جیسے ہم دنیا میں کسی کو کہتے ہیں نا آپ ہمارے یہاں آ جائیں, دکان میں آ جائیں, برکت حاصل ہو جائے, وہ جنت میں کہیں گے آپ ہماری طرف آ جائیں, ہمارے مال میں تھوڑی دیر کے لیے آ جائیں, تھوڑی دیر کے. حضرت صدیق اکبر رضی اللہ تعالیٰ عنہ کہتے ہیں یا رسول اللہ وہ کون خوش نصیب ہے, جنتی اس کو بلائے کہ ہمارے گھر میں آ جاؤ. فرمایا ابو بکر وہ تم ہو.
سبحان
ابو بکر وہ تم ہو کہ جب جنت میں آؤ گے, ویسے یہ وہ ہستی ہیں کہ آٹھوں دروازے ان کے لیے کھل جائیں گے, جنت کے آٹھوں دروازوں سے ان کو پکارا جائے گا. جب آئیں گے جنت میں تو جنت کے اندر بھی ان کو کہا جائے گا آپ ہمارے یہاں آئے, آپ ہمارے یہاں آئے. ناظرین اکرام اس ہستی سے پیار کیجئے. صحابہ اکرام علیہ مردوان ساری شانوں والے ہیں, ساری ہمارے سروں کے تاج ہیں. ہم حضور صلی اللہ علیہ وسلم کے صحابہ سے پیار رکھنے والے, حضور اسلام کی آل سے پیار رکھنے والے, ایسی صحابہ کی محبت جس میں بغض اہل بیت ہو یہ ہرگز درست نہیں, ایسی اہل بیت کی محبت جس میں بغض صحابہ ہو یہ بھی ٹھیک نہیں. اہل سنت کا عقیدہ بڑا صاف اور ستھرا اور کلیئر کہ صحابہ کی محبت بھی اہل بیت کی محبت, صحابہ بھی ہمارے سروں کے تاج اور اہل بیت اطہار رضی اللہ تعالی عنہم اجمعین وہ بھی ہمارے سروں کے تاج ہیں. قیامت کے دن ہم اٹھیں گے تو انشاءاللہ ان کے دامن تھامے ہوئے ہوں گے اور یہ دونوں ہستیاں ہمیں حضور علیہ السلام کے قدموں تک پہنچا دیں گی. اللہ پاک ہم سب کو نبی پاک علیہ السلام کے تمام صحابہ سے سچا پیار عطا فرمائے اور ان کی شانوں کو ہمیں اسی طرح بیان کرتے رہنے کی بھی توفیق دے اور انہی عقائد اہل سنت پر ہم سب کو استقامت بھی عطا فرمائے, ہماری نسلوں کو بھی عطا فرمائے. پروگرام کا وقت اپنے اختتام کو پہنچے, آپ سے اجازت چاہتے ہیں. یہ ہمارے
مصطفیٰ کے بعد امت کے لیے سب سے پہلے رہنما صدیق ہے, بعد نبیوں کے ہوا فضل مقام بالیقین فضل خدا صدیق ہے.